مشکل انتہا مشکل. ابتدا میں مشکل پیش آتی ہے, لوگ ملامت کرتے ہیں, نفس ملامت کرتا ہے, نفس ذرا اکڑ منہ دکھاتا ہے, تو نفس کو خاطر میں نہ لاؤ, لوگوں کی ملامت کو خاطر میں نہ لاؤ اور چلتے رہو اللہ کے راستے میں اور نفس کے برے تقاضوں کو کچلتے رہو, گر پڑو تو معافی مانگو, یہی اسی طرح سے راستہ طے ہوتا ہے نا. ہاں, اللہ تعالیٰ ہم سب کو یہ سمجھ نصیب فرمائے اور اپنی رضا کامل ہم سب کو نصیب فرمائے. جو انسان دنیا سے ایمان پر خاتمہ لے گیا نا, وہ سب سے بڑا کامیاب, ایمان پر اس کا خاتمہ ہو گیا, اس سے بڑی کوئی کامیابی نہیں. اللہ تعالیٰ ہم سب کا خاتمہ ایمان پر فرمائے. اور جو یہ گناہ سے بچنا ہے, نظر بچانا ہے, غیبت سے بچنا ہے, یہ معمولی عبادت نہیں ہے. معمولی عبادت نہ سمجھے کوئی کہ بھائی ہم تو نہ تو تہجد پڑھتے ہیں, نہ اشراق پڑھتے ہیں, نہ واجب پڑھتے ہیں, نہ زیادہ تلاوت کر پاتے ہیں, نہ زیادہ تسبیحات کر پاتے ہیں. تو لیکن یہ ہے کہ اگر گناہ سے بچنے کی توفیق ہے, نظر بچانے کی توفیق ہے, زبان کی حفاظت کی توفیق ہے, اور لوگوں سے نیک گمانی کی توفیق ہے, اور اپنے آپ کو مخلوق سے کم تر سمجھنے کی توفیق ہے, اور عیب جوئی اپنی عیب جوئی کی توفیق ہے. عیب جوئی کرنی ہے نا تو اپنی کرو, اوروں کی نہ کرو, اپنی عیب جوئی کرو, اپنے عیب تلاش کرو, اور ان کی اصلاح کی فکر کی توفیق ہے. تو بڑا کام ہو رہا ہے, معمولی کام نہیں, بڑی عبادت ہے. اتقل محارم تکن عابد الناس, آپ صلی اللہ علیہ وسلم نے فرمایا, حرام سے بچ جاؤ بڑے عبادت گزار ہوں گے. اسی لیے ہمارے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ میں زیادہ ذکر و اذکار نہیں بتاتا, میں تو کہتا ہوں بس اللہ کو نہ ایک لمحہ بھی ناراض نہ کروں, یہی تمہاری بڑی عبادت اور یہی تمہاری اللہ کی رضا کا سبب بنے گی اور یہی تمہیں منزل تک پہنچا دے گی. اسی کی برکت سے تمہیں ولایت صدیقیت عطا ہو جائے گی, چھوٹی موٹی ولایت نہیں بلکہ ولایت صدیقیت کی انتہا, جس کے بعد صرف نبوت کا درجہ ہوتا ہے, وہ ولایت تمہیں مل جائے گی. تو اس پر محنت کریں ہم, ہے نا, کہ اپنی آنکھ کو محفوظ رکھیں, ادھر ادھر نہ دیکھیں, اپنے کو بے چین اور پریشان اور عذاب میں مبتلا نہ کریں, اپنے آپ کو امن سے رکھیں, ہے نا, زیادہ جستجو میں نہ پڑیں کہ دنیا میں فلاں جگہ کیا ہو رہا ہے, فلاں جگہ کیا ہو رہا ہے اور یہ کام کیسے ہوتا ہے. ضرورت کا کام ہو تو منع نہیں ہے, احتیاط کے ساتھ استعمال کر لو موبائل فون, لیکن بے ضرورت اس کا استعمال گڑے میں گرا دے گا اور اس کی کشش جو ہے وہ پھر نکلنے نہیں دے گی. شیطان کا ایسا بن جائے یہ اسمارٹ فون کے پھر آدمی کو اس سے نکلنا مشکل ہو جاتا ہے, قریب قریب ناممکن ہو جاتا ہے, اس لیے اس سے بچنا بہت ضروری ہے. اسی لیے میرے شیخ رحمہ اللہ نے فرمایا کہ گناہ سے تو بچنا ہے تو اسباب گناہ سے بھی دور رہو, اگر اسباب گناہ کے قریب رہے تو گناہ میں مبتلا ہو جاؤ گے. جو آدمی قریب رہتا ہے وہ مبتلا ہو جاتا ہے, جو لوگ مانتے نہیں بات کو وہ مصیبت میں مبتلا ہیں, پریشانیاں آ رہی ہیں, عذاب آ رہے ہیں, طرح طرح کی مصیبتیں, طرح طرح کی تکلیف آئے دن گوشوں پہ مسئلہ چلا رہا ہے. میں یہی عرض کرتا ہوں کہ بھائی یہ پریشانیاں, مصیبتیں, بیماریاں, ان کو ہم اس کو اسباب سے جوڑ دیتے ہیں ادھر ادھر کہ بھائی یہ اس وجہ سے یہ ہو گیا, اس وجہ سے یہ ہو گیا, لیکن اللہ کی طرف ہماری نظر نہیں جاتی کہ ہم اللہ کی کتنی نافرمانی کر رہے ہیں, اللہ سے غفلت کی زندگی, ہم کتنی غفلت کی زندگی گزار رہے ہیں, اس کی وجہ سے یہ مصیبت آئی, اس کی وجہ سے یہ پریشانی آئی. تو یہ ہم شیطان ہم کو نکلا دیتا ہے کہ یہ پریشانی جو آئی ہے نا یہ اس وجہ سے آئی ہے, یہ بجلی والے ایسے ہیں انہوں نے ایسا کیا ہوا ہے, یہ بولا ایسا ہے انہوں نے یہ مصیبت ڈال دی, اپنے گناہوں کی طرف نہیں دیکھ. ہم کتنی نافرمانی دن رات خدا تعالیٰ کی کر رہے ہیں, کتنی ہم نگاہوں کی حفاظت کر رہے ہیں, کتنی ہم زبان کی حفاظت کر رہے ہیں, زبان میں جو بھی چاہ بول دیا, चाहे घर में हो, बीवी बच्चे हो, चाहे बाहर यार दोस्तों गपशप लड़ाने बैठे, जीवतों का एक अंबार जमा हो गया। तो गुनाहों से बचना बड़ी इबादत है, और जिसको ये तौफीक हो गई निगाह की हिफाजत की, तो वो इंशाल्लाह जबान की भी हिफाजत करने लगेगा, और जब उसको ये तौफीक हो गई तो दिल की भी हिफाजत करने लगेगा। क्योंकि निगाह सरहद है और दिल दारुल खिलाफा है। सरहद में जब दुश्मन घुस जाता है तो दारुल खिलाफा में कब्जा कर लेता है। तो निगाह की हिफाजत होगी तो दिल खराब नहीं होगा, और निगाह कहीं मार गई अब उससे दिल बर्बाद हो गया, दिल में नक्श जम गया, सिगरेटों के असर नक्श जम जाता है। तो पूरी कोशिश करो कि भाई घर से निकले, कारोबार से घर की तरफ जाना हो, घर से मस्जिद की तरफ जाना हो, कोई भी काम से बाहर निकले, इरादा करके निकलो कि भाई हम अल्लाह से देख रहे हैं, और अल्लाह से ताल्लुक कायम करके निकलो कि अल्लाह हमको देख रहे हैं, हम भी अल्लाह को देख रहे हैं, गोया कि अल्लाह को देख रहे हैं। आमना सामना है, आमना सामना है। एक नाबीना आदमी है और लेकिन उसकी बीवी सामने है उसके, तो देख रहा है कि नहीं, देख मिसले देखने के हैं कि वो सामने है, उसे पता है कि सामने है। इस कैफियत से घर से बाहर निकलो कि भाई अल्लाह हमें देख रहे हैं, हमारा मामला अल्लाह से है, दिल में उनकी याद बसा के निकलो। दिल में किसी और की जगह नहीं है, घर जिसका है उसको आने तो दो, जिसका घर नहीं है उसको जाने तो दो। दिल से गैरुल्लाह को निकालें, दिल में हर वक्त अल्लाह की याद हो कि अल्लाह हमें देख रहे हैं, हम चल रहे हैं, फिर रहे हैं, कहाँ देख रहे हैं, क्या कह रहे हैं, क्या सुन रहे हैं, सब अल्लाह ताला के इल्म में अल्लाह हमें देख रहे हैं, और अल्लाह हर वक्त हमारे साथ है। वह माकुम अना माकुम, तुम अब तुम्हारे साथ है जहाँ कहीं भी तुम, बस अपने मौला की याद में मस्त काम में जा रहे हैं, घर जा रहे हैं, किसी काम से जा रहे हैं, अल्लाह की याद में मस्त। तो फिर ये याद खालिक है, जन्नत की याद है। मेरे शेख रहमतुल्लाह ने फरमाया कि अरे यारो, जो खालिक हो शकर का, जमाले शम्स का, नूरे समर का, न लज्जत पूछ फिर जिक्र खुदा की, हलावत नामे पाके किबरिया की। खालिक है जन्नत जब दिल में आ जाएगा, है ना, तो फिर क्या क्या पूछते हो उस दिल का आलम, क्या मजा है उसमें। तो जिस दिल के अंदर अल्लाह खालिक है जन्नत, जो एक खून के जरिए करोड़ों जन्नत पैदा कर सकता है, वही दिल में अपना मस्कर बना ले तो फिर उस दिल का क्या आलम होगा। मेरे शेख रहमतुल्लाह ताला फरमाते थे कि औलिया अल्लाह के कल्ब में अल्लाह के ताल्लुक की बरकत से इतनी वसअत पैदा हो जाती है कि ये सातों आसमान और जमीन पूरी कायनात उनके दिल के कोने में समा जाती है। अल्लाह ताला इतनी अजीब शानदार है। इस काम के लिए मेहनत की जरूरत है, मेहनत। तबलीग वाले कहते ना भाई कि अल्लाह रसूल के तरीके हमारे अंदर किस तरह आ जाए, इसके लिए मेहनत की जरूरत है। तो मेहनत की जरूरत है, ऐसा कल्ब बनाने के लिए मेहनत चाहिए। हज़रत ख्वाजा अशरफुल हसन मजरूह रहमतुल्लाह अलैह को किसी ने खत लिखा, अलीगढ़ कॉलेज में बीए पास किया था और डिप्टी कलेक्टर अंग्रेज के जमाने में थे, लेकिन हकीमुल उम्मत खानवी की चंद सोहबतों में आकर उनकी दिल की दुनिया बदल गई है ना। क्या कहने लगे कि आहन को सोज दिल से किया नर्म आपने, ना आज ना दर्द को बिस्मिल बना दिया। मजलूम जाता है दामन में जौहर भरे हुए, सब शुक्र के सपने आपका साहिल बना दिया। कितने बड़े बड़े अंग्रेजी दान उलमा अल्लाह वाले बन गए, और ये ख्वाजा साहब अंग्रेजी दान थे लेकिन हकीमुल उम्मत की सोहबत की बरकत से बड़े बड़े उलमा के पीर हुए। क्या है कि अपने नफ्स को मिटाना है। आज हमारे दोस्त ताल्लुक मोहल्ला पढ़ रहे थे, हजरत वाला का वाज है ताल्लुक मोहल्ला, उसमें मिसाल दी थी कि दो आंवले गिरे, आंवला होता है ना, आंवला आंवला जानते हैं ना मौलवी साहब, आंवला तो मुरब्बा न मजेदार होता है। आंवला दो आंवले गिरे तरफ से, और एक तबीब आए और उन्होंने कहा कि भाई तुम में से कौन है, मैं मुरब्बी हूँ, मुरब्बा बनाना चाहता हूँ, तो तुम में से कौन है जो मुरब्बा बनना चाहता है? उन्होंने कहा भाई मुरब्बा बनने का क्या फायदा होगा? उन्होंने कहा और किस क्या तरीका है? तो मुरब्बी ने कहा, मुरब्बी माने मुरब्बा बनाने वाला। अब सबको की इस्तेलाह में मुरब्बी उसे कहते हैं जो रहनुमाई करता है अल्लाह के रास्ते की, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रास्ते की। तो आमले ने पूछा दोनों ने कि भाई इसमें क्या तरीका है मुरब्बा बनने का? ने कहा कि भाई पहले बड़ी सी सुई से तुम्हें कचोड़ेंगे, तुम्हारा कटेला पानी निकालेंगे, उसके बाद तुम्हें शीशे के मरदबान में शीरे के अंदर तुम्हें रखेंगे और इस तरह तुम्हारे अंदर शीरा जज हो जाएगा और फिर बड़े बड़े हकीम तुमको नुस्खे में लिखेंगे, बड़े बड़े बादशाह वजीर उसको खाएंगे दिल की तकवीत के लिए, मुरब्बा बनने का ये फायदा है। तो एक मुरब्बे ने आमले ने कहा कि मैं मंजूर करता हूँ मुरब्बा बनना, आप मुझे ले जाइए। दूसरे ने कहा वाह मुझे क्या जरूरत है, इतने मुजाहदे की कि अंदर सुई कचोगे और ये करोगे वो करोगे, मैं दूरी सही हूँ मुझे रहने दो। यही तो क्या हुआ कि वो आंवला तो चला गया उनके साथ, उन्होंने जैसा बताया था वैसा बन गया, वो खीरे में रख के मुरब्बा बन गया आंवले का। अब बड़े बड़े अजीब बड़े बड़े वजीरों बादशाहों को नुस्खे में लिख रहे हैं इसको आप एक गर्म चुस्ता माँ नफरे पेचीदा फुरत के इसको आप गर्म चुस्ता के साथ और चांदी का वरक लगा के आप खाइए, इससे आपके दिल को तकलीफ होगी। और दूसरा जो था वो सूख कर सूरज की चौं में सूख के मुरझा के खुश हो गया। एक बनिया आया, उसने झाड़ू मार के सबको जमा किया, बोरे में भरा, अपनी दुकान में लगे फेंक दिया। अब किसी को कब हुई तो अकीम साहब ने लिखा कि भाई आंवला बलेड़ा उसको कुचल के और वो खाओ, तो पखाना ढकेलने के काम आया। तो मेरे शेख इस मिसाल को देकर फरमाते हैं कि किसी मुरब्बी से अपना मुरब्बा बनवा लो, अपने नफ्स की कसेला पानी कड़वा पानी निकलवा लो, तो जब नफ्स मिट जाएगा तो अल्लाह ही अल्लाह होगा, फिर तुमसे खुदा तआला दीन का काम भी लेगा। मन तवाज़ा अलिल्लाह रफ़अहुल्लाह, जो अल्लाह के लिए मिटा। मेरे शहर में फरमाया क्या बलागत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कलाम की कि मन तवाज़ा रफ़अहुल्लाह नहीं है कि जिसने तवाज़ा इख्तियार किया अल्लाह उसे बुलंदी देगा, वरना तो हर कोई क्या बुलंदी के लिए तवाज़ा इख्तियार कर लेते हैं। लिल्लाह की कैद लगा दी, मन तवाज़ा लिल्लाह, जो अल्लाह के लिए मिटा उसको अल्लाह बुलंदी अता फरमा। लिल्लाहियत होनी चाहिए, ये इसलिए मिटना है कि अल्लाह के हम महबूब बन जाए, अल्लाह के कुर्ब हमें हासिल हो जाए, अल्लाह की दोस्ती हमें हासिल हो जाए। इसके लिए मेहनत की जरूरत है, खाली बयान सुन लेना काफी नहीं है, बल्कि बाकायदा अपने शेख को इत्तला देना और जिक्र अज़कार की पाबंदी करना और गुनाह से बचने का मुजाहदा उठाना और नहीं उठा सके तो इत्तला करना कि हम पर्दे का ही नहीं छोड़ पा रहे, हम गिबत नहीं छोड़ पा रहे, पर्दे में चोरी कर रहे हैं, दाढ़ी में चोरी कर रहे हैं, हमारी हिम्मत नहीं होती, कोई तदबीर बताइए। अब शायद बताएगा कि भाई ऐसे ऐसे करो, कोई वो हजार दफा लाख दफा कलमा शरीफ पढ़ने को नहीं कहेगा, बल्कि ऐसी तदबीर आसानी बता देगा कि काम भी बन जाएगा, सांप भी मर जाएगा, लाठी भी नहीं टूटेगी, आपको ज्यादा मेहनत नहीं करनी पड़ेगी। और साथ में वो दुआ भी देगा, दुआ करेगा भी अल्लाह से कि अल्लाह इसने आपके लिए इससे ताल्लुक किया तो आप इसको अपना बना लीजिए। तो मेहनत करनी है इस मकाम को हासिल करने के लिए, ये है दुनिया में जिंदगी का मकसद। खाली बैठे रहने से काम नहीं बनता, खाली बयान सुन लेने से काम नहीं बनता, बल्कि बाकायदा इत्तला और इत्तेबा तजवीज़ात और शेख के बताए हुए मामूलात पर अमल करना और शेख की सोबत में रहना, शेख की सोबत में रहना, उठना बैठना खाना पीना, ये है तरीका अल्लाह वाला बनने का। तो सिर्फ जो है वो जब काम करने से काम नहीं बनता, इसीलिए आदमी बैठा रहता है, डरा रहता है, क्या फायदा? बात यह है कि तरक्की करे आदमी, और जो तरीका बताया जाता है उसको ने बताया, शुरू में मुश्किल होती है, बाद में आसानी भी होती है और लुत्फ भी आने लगता है, अल्लाह का नाम लेने में मजा भी आने लगता है। لیکن مزہ اسی لیے نہیں آتا ہے اللہ اللہ کرنے میں کہ پابندی نہیں ہے اور کیفیت نہیں ہے یا تعداد پوری نہیں ہے یا گناہوں میں مبتلا ہے. ایک شخص نے لکھا کہ حضرت نماز بھی پڑھتا ہوں اللہ اللہ بھی کرتا ہوں اور آپ کے بتائے ہوئے سب کام کرتا ہوں لیکن مجھے مزہ نہیں آتا ذکر میں. حکیم الامت نے فرمایا لگتا تم کسی گناہ میں مبتلا ہو, اپنا محاسبہ کرو کسی گناہ میں مبتلا ہو. ایسے کیسے ہو سکتا ہے کہ اللہ کا وعدہ ہے من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حياة طيبة, کہ جو عمل صالح کرے گا مرد یا مرد مومن یا مومن عورت اور ایمان والا تو ضرور سے ضرور اس کو بالغ زندگی ملے گی. تو کیسے ہو سکتا ہے یقیناً تم کسی گناہ میں مبتلا ہو. تو گناہ چھوڑنا اگر اپنے سے ہمدردی ہے اپنے سے انصاف ہے گناہ کو چھوڑیں اور شیخ کے بتائے ہوئے معالجات پر عمل کریں اور نگاہ کی پوری حفاظت کریں, زبان میں تقاضا ہو بولنے کا مگر پہلے سوچ لیں ہم کہ یہ بات اللہ تعالیٰ کو پسند ہے یا ناپسند ہے, ہم یہ بات کریں یا نہ کریں, غیبت میں تو شمار نہیں ہوگا, ہماری بات سے کسی کو تکلیف تو نہیں پہنچے گی. تو یہ سب باتیں محنت کرنے چاہیے محنت. تو پانچ باتیں میرے شہر نے فرمایا کہ پانچ کام کرنے ہیں اس سے انسان اللہ والا ہو جاتا ہے. ایک تو گناہ چھوڑنا, گناہ سے محافظت, یاد کر لو یہ محافظت, گناہ سے محافظت, اسباب گناہ سے مباعدت معنی دوری, محافظت مباعدت کہ دوری اسباب گناہ سے دوری, ایسے ماحول میں نہ رہے, ایسی مخلوق تقریبات سے گریز کرے جہاں اللہ کی نافرمانی بے پردگی ہے بے حیائی ہے. دس دن کی چمک دمک ہے, اب میں آپ کو کیا بتاؤں اس سے کہ جن کی یہ شادی بیاہ ہوتے ہیں اس میں رسمیں ہوتی ہیں اور گناہ کے کام ہوتے ہیں, میرے پاس کتنے لوگ آتے ہیں, میں تو بہت چھوٹا سا آتی ہوں, میرا کوئی حلقہ اتنا بچی بھی نہیں, لیکن کتنے لوگ رو رہے ہیں کہ ہم نے یہ فلاں فلاں گناہ کیا. انجام یہ ہے کہ شوہر کو بیوی سے محبت نہیں ہے, بیوی کو شوہر سے محبت نہیں ہے, طلاق ہو گئی, ناچاہتی ہے, فلاں ہیں فلاں ہیں, کتنے مجھ سے بتاؤں, میں تو بہت چھوٹا آدمی ہوں مگر انجام نہیں دیکھتے, کیا بتاؤں میں. یہ سارا یہ مسئلہ یہ ہے کہ کام کرتے نہیں اور چمک دمک دے گا شیطانی کام, اس میں مزہ آ رہا ہے. اب بھائی اللہ تعالیٰ نے دنیا کو یہ دارالجزا نہیں بنایا, دارالعمل بنایا, ورنہ یہاں نماز پڑھی لو بھائی 500 روپے لے لو, کرائے کے آدمی ہوتے ہیں. اللہ تعالیٰ نے کرائے کا معاملہ نہیں رکھا ہوا کہ نماز پڑھو گے 100 روپے ملیں گے, دو نفل اور پڑھ لو گے 150 روپے لے جانا تھا, یہ تو نہیں ہے, ورنہ دکانیں بند کر کے سب مسجد میں ہی بیٹھے رہتے. یہ اللہ تعالیٰ نے دارالعمل بنایا ہے, دارالجزا نہیں ہے, دارالجزا آخرت ہے, یاد رکھو. یہاں گناہ کرنے کا اختیار بھی دے دیا بندے کو اور نیک کام کرنے کا بھی اختیار دے دیا. عقل مند وہ ہے جو اللہ کی نافرمانی سے بچے. یہ بچے ہیں نا, ان کو شیطان اسی طرح بہکاتا ہے کہ گناہ کرو, گانا سن رہے, کچھ بھی نہیں ہو رہا, کوئی نقصان نہیں ہے, کوئی عذاب نہیں آ رہا. کافر بھی یہی کہتے تھے کہاں ہے وہ عذاب جس کا تم کہتے ہو کہ عذاب آ جائے گا خدا کا, کہاں ہے وہ عذاب. تو اللہ فرماتے ہیں عذاب کے لیے جلدی کر رہے ہیں, تو اس کو بتا دو کہ اللہ کے عذاب کا ایک وقت معین ہے, اسی وقت وہ عذاب آئے گا, اس کو جلدی کر رہے ہو, معین وقت ہے. اسی طرح ایمان والے کے لیے بھی اگر فاسق کو فجور کرے گا اس کی سزا کا ایک وقت معین ہے, یہ نہیں کہ اس نے بدنے کھائی کی تو آنکھ پھوڑ دی اسی وقت. اللہ تعالیٰ کو ایمان بالغیب منظور ہے, ایمان بالغیب بغیر دیکھے ہماری باتوں پر ایمان لاؤ, بغیر دیکھے ہمارے رسول اللہ صلی اللہ علیہ وسلم کی بات پر ایمان لاؤ, وہ ہے ایمان. اس لیے بچوں کو اور شیطان بہکاتا ہے, بازے بڑوں کو بھی بہکاتا ہے, ہم تو کھل کے گناہ کر رہے ہیں, ناچ بھی رہے ہیں, کوئی ہم پہ عذاب نہیں آ رہا, کوئی تکلیف نہیں, گچھرے اڑا رہے ہیں, صبح شام برگر بھی کھا رہے ہیں, گڑبڑ بھی ہو رہی ہے, سب کچھ ہو رہا ہے. تو کیا ہے یہ آزمائش ہے, اس کو تو اور ڈرنا چاہیے. ہمارے شیخ رحمۃ اللہ فرماتے تھے کہ جس کو گناہوں کے ساتھ عیش و عشرت میں دیکھو تو سمجھ جاؤ کہ اس کو استدراج ہے, اللہ تعالیٰ ڈھیل دے رہے ہیں. اور ڈھیل کس لیے ہوتی ہے؟ زیادہ سزا کے لیے, زیادہ سزا کے لیے. اللہ ناراض ہو جائے, اللہ اپنی پناہ نہ رکھے, اللہ یوں ہی ناراض بھی نہیں ہوتے. गुनाहों पर ऐसे एकदम से नाराज नहीं हो जाते हैं। हाँ, अल्लाह से बंदा दूर हो जाता है और परेशानी मोल लेता है, अज़ाब मोल लेता है, मगर ईमान वाले के साथ वो अज़ाब भी रहमत होता है कि परेशानी मुब्तला होकर आठ दिन उनके दरबार में उठाता है, रोता है, गड़गड़ाता है, तो ये उसके लिए रहमत बन जाता है। लेकिन काफिरों के लिए अज़ाब है। तो इस धोखे में ना आना कि हम नाच गाने कर रहे हैं, छुपके वीडियो बना रहे हैं, तमाशे देख रहे हैं, गंदगियां देख रहे हैं, ड्रामे पढ़ रहे हैं, ईशा के बाद पीछे कहानियों की मुमानियां हैं, और रात को जो है शौहर साहब है नहीं या शौहर साहब सो गए और बेगम साहब जो है वो ड्रामे देख रही हैं और नावल पढ़ रही हैं, कहीं कुछ कर रही हैं। और ये मोबाइल का फितना ऐसा है कि ये चोरियां भी सिखा देते हैं। अब इसका ये मतलब नहीं है कि हम अब जाके अपने घर वालों पर कोई वो कैमरा लगा दें कि क्या करती है रात को, ये बदगुमानी और ये ऐप जुई है। नेक गुमानी रखो मगर निगरानी भी रखो कि भाई कहीं हमारे बच्चे इसमें मुब्तला ना हो जाए। रखो नेक गुमानी, बदगुमानी जायज नहीं है, लेकिन निगरानी रखो। अल्लाह ने निगरान बनाया है, कुल्लुकुम राइन, अल्लाह कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रईयतिही। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खबरदार तुम सब निगरान हो अपने अहल और याल के, और तुमसे अपने अहल और याल के बारे में सवाल होगा। अपना काम करो, अब अगर औलाद नहीं मानती तो फिर वो मुकल्लफ नहीं है। अपना काम ना छोड़ो, निगरानी रखो, अच्छी तरबियत करो, अखलाक से रहो। बाजे लोग बच्चों को मार पिटाई गालियां सभी कुछ कह देते हैं, सुबह शाम पिटाई हो रही है, सुबह शाम ताने दे रहे हैं, कोसने दे रहे हैं। भाई कोसने देने से क्या तुम्हें फायदा क्या है ये तो कोई बताए। अगर कोसना ही देना है दुआ दे दो भाई। अगर कोसना तुम्हारा कबूल हो गया खुदा ना खास्ता, औलाद काम से गई, लंगड़ी हो गई, लूली हो गई, हंसी हो गई, तुमको क्या फायदा पहुंचेगा? कोसने देने का फायदा क्या है? जबान खराब करना, दिल खराब करना, अखलाक खराब करना, देना ही है तो दुआ दे दो। अगर कबूल हो गई तो उसका भी काम बन जाएगा, तुम्हारी भी आंखें ठंडी हो जाएंगी। अंबिया की आंखें ठंडी होती हैं, उनकी उम्मत, उनकी औलाद, उनकी उम्मत नेक काम करते हैं। इसी तरह औलिया की आंखें ठंडी होती हैं, इसीलिए दुआ सिखलाई, रब्बना हबलना मिन अज़्वाजिना वज़ुर्रियातिना क़ुर्रता अय्युना वज़अलना लिल्मुत्तक़ीन इमामा। हमारी आंखों की ठंडक बना दीजिए हमारी ज़ुर्रियात को, और हमें मुत्तकीन का इमाम बना दीजिए। क्या मतलब? इमामुल फासिकीन न बना दीजिए, इमामुल मुत्तकीन। हमारी औलाद भी नेक हो, हम भी नेक हो। जब इमाम होगा तो इमाम तो ज्यादा मुत्तकी होता है। हमने पंजाब में ये बात कही, लोगों के समझ में आई थी, हमने कहा भाई देखो इमाम जो है अगर ढीला होगा तो मुक्तदी क्या होगा? तो लोगों ने कहा वो भी ढीला होगा। हमने कहा नहीं, इमाम अगर ढीला होगा तो मुक्तदी ढीला होगा, ढीला ढीला मिट्टी का, यानी उससे और क्या गुजरा होगा। इमाम तो आला दर्जे का होता है ना, मुक्तदी उससे कुछ कम होता है। जब मुक्तदी आला हो जाएगा तो वो भी इमाम बन जाएगा। तो इमाम अगर मुत्तकी होगा तो मुक्तदी मुत्तकी निकलेंगे, और इमाम खुद ही ढीला होगा तो वो मुक्तदी और ढेरे मिट्टी के ढेरे हो जाते हैं। इसीलिए पीर अगर मुत्तकी होगा तो उसके उससे ताल्लुक रखने वाले भी मुत्तकी होंगे, और अगर पीर खुद गुनाह में मुब्तला है, खुद नजर की पूरी हिफाजत नहीं करता, खुद जबान की पूरी हिफाजत नहीं करता, तो फिर उसके मुरीदीन भी ऐसे ही होंगे। अल्लाह ताला हमको माफ फरमाए। बात समझ आ रही है? कुछ कुछ फायदा हो रहा है इस बात से? ये काम मेहनत करने की जरूरत है, इसमें अपने दिल को ऐसा बनाना है, बैठे रहना नहीं है, बयान सुना जुम्मा जुम्मा छुट्टी बस, अब कोई ताल्लुक नहीं, कोई ताल्लुक नहीं है, न सलाम न दुआ न कलाम न कोई अपने हालात की इत्तला। ये क्या बात है? ये रास्ता इसका नहीं है, मेहनत करनी है, सीढ़ी चढ़नी है, अपने दिल को बनाना है। यही अल्लाह की मोहब्बत जो हम हासिल करेंगे, यही कब्र में काम आएगी, यही मंजर में काम आएगी, यही जन्नत रहनुमाई करेगी फुल सिरात से। मेहनत करने की जगह है मेरे दोस्तों, और ये धोखा ना खाना कि हम चीज होनी चाहे गुनाह करते हैं, वो तो कुछ भी नहीं है, सब ऐसी बातें हैं। नऊज़ु बिल्लाह, काफिर भी ऐसे कहते थे, फिर अचानक अल्लाह ताला की पकड़ आ जाती थी उन पर, अल्लाह बचाए हमको। ये मेहनत की जगह है, ये दारुल जजा नहीं है। ये कान खोल कर सुन लो। हाँ, नेक आमाल पर नेमतों का वादा है, लेकिन कोई वाजिब नहीं है अल्लाह पे कि हम ये भी देंगे इस दुनिया में, आखिरत में देंगे, जरूर देंगे इंशाल्लाह। उनसे उम्मीद रखनी है, इसी उम्मीद पर हम काम करते हैं। काम करते रहना है और तरीका जो इसका है दिल बनाने का कि गुनाहों से मुहाफजत गुनाह से बचना पूरा पूरा सुन रहे हो ज़ियाउल्लाह गुनाह से पूरी हिफाजत और असबाब गुनाह से मुबादत एक हो गया मुहाफजत दूसरा हो गया मुबादत और तीसरा काम सुन्नतों पर मुवाज़बत सुन्नत हर काम सुन्नत के मुताबिक करना उसमें हमारी गुफ्तगू भी आ गई उसमें हमारे अखलाक भी आ गए उसमें हमारे बैतों वाला आना जाना सोने के सुन्नतें जागने की सुन्नतें खाने की सुन्नतें ये भी सब आ गई लेकिन खास तौर पर हमारे अखलाक और हमारे रवैया बच्चों के साथ शफ़क़त बड़ों के साथ अदब और खुद तकलीफ उठाकर दूसरों को राहत पहुँचाना किसी को तकलीफ देने से बचना और अल्लाह के रास्ते में खर्च करना ये सारी सुन्नतें सुन्नतों पर मुवाज़बत और ज़िक्रुल्लाह पर मुदावमत मुदावमत माने हमेशा की पाबंदी ज़िक्रुल्लाह पर मुदावमत और सोहबत अहलुल्लाह की मुसाहबत मुसाहबत अहलुल्लाह के साथ अपनी सोहबत रखना तो मुहाफ़ज़त मुबादत मुवाज़बत मुदावमत और मुसाहबत अल्लाह वालों की सोहबत में ज्यादा से ज्यादा रहना जो हमें आने अंदर बहुत कमजोरी है इसमें माजरत के साथ 8-10 बरस हो गए मुझे आते हुए यहाँ लेकिन आप लोगों में एक दो लोग ऐसे हैं जो वहाँ आने की पाबंदी करते हैं लेकिन बरसों हो गए आते नहीं एक साहब को हमने कहा कि हम 40 दिन लगाने आना चाहते हैं हमने कहा भाई ये एकदम से जंप लगाने का रास्ता नहीं है पहले जुमेरात आओ हमारे जुमेरात को क़याम होता है काम होता है सुबह इशराक पढ़ते हैं फिर नाश्ता करते हैं फिर जाते हैं तो अपने अपने काम से जैसा ये मदनी मस्जिद में तबलीग वाले करते हैं ये भी एक तबलीग का रास्ता है तो पहले जुमेरात को आओ जुमेरात मुनासबत पैदा करो दिल खोलो फिर उसके बाद 10 दिन के लिए आओ 10 दिन में दिन जम जाए फिर 40 दिन के लिए भी आओ फिर सारी जिंदगी के लिए आ जाओ अगर तुम्हारे पास हकूक वाजिबा नहीं है और बीवी बच्चे हैं तो हकूक वाजिबा है फिर तो बड़ा ज़बरदस्त गुनाह है बीवी बच्चों को छोड़ के चले जाना सब अल्लाह से होता है ये तरीका सुन्नत का नहीं है सुन्नत के खिलाफ है खिलाफ सुन्नत कभी भी जो है अल्लाह वाला नहीं बन सकता अल्लाह का महबूब नहीं बन सकता हर काम का दीन में तरीका है ये बुजुर्गों की सोहबत से सीखना है अब सोहबत में कोई आता ही नहीं तो सीखेगा कैसे तरक्की कैसे करे घर में बैठे बैठे अल्लाह नहीं मिलता मंजिल कुर्ब यूं नहीं मिलती ज़ख्म हसरत हजार खाए ज़ख्म हसरत खाना पड़ेगा हजार एक नहीं हजार बार खाना पड़ेगा तब जाके अल्लाह मिलेगा मुफ्ती हमारे ख्वाजा अलीउद्दीन हसन मंजूर रहमतुल्लाह अलैह को किसी ने लिखा कि आपको खानका थाना भवन से जो दौलत मिली है हमें भी उसमें से दे दीजिए बड़े बड़े उलमा के आप पीर बने हुए हैं तो हमें भी कुछ दे दीजिए तो फरमाया कि मैं ये नहीं मिली है यूं कल्बो जिगर हुए हैं खूं क्यों मैं किसी को मुफ्त दूं मैं मेरी मुफ्त की नहीं है और फरमाया कि कुछ न पूछो दिल बड़ी मुश्किल से बन पाता है दिल आईना बनता है रगड़े लाख जब खाता है दिल रगड़ा लगाता है फिर जो आंवले के साथ मामला किया ना कटोरे लगाए कटेला पानी वो नहीं निकलेगा तो मीठे कहाँ से हो मिठास कहाँ से आएगी जो चखेगा सुधू करेगा वही कैसा बदमलाक आदमी है कांटा कांटा बन जाता है आदमी तो ये तरीका नहीं है तरक्की करो मेहनत करो उसके काम के लिए मेहनत की ज़रूरत है दिल बनाने के लिए मेहनत की ज़रूरत है ये रास्ता वही रास्ता है दिल बनाने वाला जिसको दिल बनाना ना हो वो जाए कहीं और वो यहाँ उसको कुछ फ़ायदा ना होगा कुछ भी फ़ायदा नहीं होगा हाँ दिल बनाने का इरादा हो तो फिर शौक से आओ मगर काम करो तरक्की करो इतलाए हाल करो और इंतबाह तजवीज़ात की भी इतला दो कि हमने ये काम कितना किया कितना नहीं किया दस तरीके हैं खर्चे को यहाँ काम में उनके पास कह दो फोन कर लो मोबाइल से मैसेज कर दो दस तरीके हैं ताल्लुक करो अब किसी को हमने कहा अंग्रेजी में मैसेज आया वो आजकल उर्दू अल्फाज अंग्रेजी में लिखते हैं ना उर्दू अल्फाज मेरे तो दिमाग चकरा जाता है, मैं पढ़ ही नहीं सकता हूँ। और गलतियां भी उसमें बहुत करते हैं, अपनी मर्जी से सोच लिया कि ये लिखा तो इसके ये मानी है। अब मुझे समझ ही नहीं आता इतने लंबे लंबे मैसेज व्हाट्सएप पे चले आ रहे हैं। मैं कहता हूँ उर्दू लिखो, क्या उर्दू हमें लिखने नहीं आती। और स्टीकरबाजी बढ़ जाती है, इधर से स्टीकर उठाया चिपका दिया, ये काम किया वो चिपका दिया। ये चीजें कहाँ से सीख ली, ये किसने सिखा दी? शौक। मालूम हुआ कि तुम्हें इस्लाम का शौक नहीं है, अल्लाह की मोहब्बत का शौक नहीं है। हालांकि उर्दू लिखना कोई मुश्किल नहीं, उर्दू तो अपनी जबान है, बोलते हैं, थोड़ी सी मेहनत करो इंग्लिश लिख सकते हैं। मैं नहीं जवाब दे पाता उसका, मैं कहता हूँ भाई फुर्सत होगी और देख लूंगा, समझ में आके जवाब दे दूंगा, नहीं तो मैं नहीं दे सकता, मैं मजबूर हूँ, मैं मेरी समझ ही नहीं आता। और इंग्लिश में लिखूंगा तो इंग्लिश में नहीं जानता नहीं हम, कहीं कुछ का कुछ मतलब मैं ले लूँ और सब कुछ जवाब दे दूँ। उर्दू में बात करो तो बस खामोश। इस तरह अल्लाह का रास्ता तय नहीं होगा, ये याद रखना मेरी बात है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए। जिसके दिल में नहीं है तेरा दर्द गम, होके इंसान नहीं जानवर से वो कम। मेरे शेख रहमतुल्लाह फरमाते थे कि मकाम विलायत सिद्दीकियत को हासिल करने की पूरी कोशिश करो, जान दो, जांबाजी करो, जांबाजी। हाँ, ख्वाजा साहब फरमाते हैं कि आशिकों में क्यों ना मैं मुमताज हूँ, मेरा नाम आ गया, आशिकों में क्यों ना मैं मुमताज हूँ, सब तो दिल देते हैं मैं जांबाज, सब तो दिल देते हैं मैं जांबाज हूँ। एक हमारे दोस्त थे, उन्होंने अजवाल रहमतुल्लाह की जिम्मत में मुझे गलिया बनाकर उनसे हजरत को शेर सुना है, मुमताज है तो इसका शेर ख्वाजा साहब ने पढ़ना है, हजरत खुश हुए। आशिकों में क्यों ना मैं मुमताज हूँ, सब तो दिल देते हैं मैं जांबाज हूँ, जान की बाजी लगाओ। तो मेरे शेख ने फरमाया कि जो मकाम विलायत सिद्दीकियत के लिए जान की बाजी ना लगाएगा, कयामत के दिन उसे हसरत होगी, अफसोस होगा कि हमने इतना आसान काम क्यों नहीं किया। अभी तो जान देना मुश्किल मालूम हो रहा है, लेकिन वहां मालूम होगा कि कितनी आसान था, इतना बड़ा सौदा हमने अल्लाह का खो दिया। खुदा न खास अल्लाह की विलायत सिद्दीकियत का मौका हमने खो दिया। तो जान की बाजी लगानी पड़ेगी और दुआ भी करो कि अल्लाह हमें जांबाजी की तौफीक दे। जांबाजी से मर्दानापन से काम बनता है, चूड़ियां पहनने से काम नहीं बनता। मेरे शेख फरमाते थे कि औरतों को भी मर्दाना हिम्मत इख्तियार करनी पड़ेगी, मतलब ये कि उनके दाढ़ी नहीं निकल आएगी और उनके जो है वो टपने नहीं खोलने पड़ेंगे, मतलब ये कि गुनाह से बचने में मर्दाना हिम्मत इख्तियार करनी पड़ेगी। सब अल्लाह का रास्ता तय होगा, जनानापन से अल्लाह का रास्ता तय नहीं होगा। अल्लाह हम सबको माफ फरमाए। जिसके दिल में नहीं है तेरा दर्द हो के इंसान नहीं जानवर से वो कम। एक स्प्रे लाओ, यहाँ जो लोग सो रहे हैं उनको मैं जोर से पिचकारी मारूं आंखों के ऊपर, या फिर एक वो चप्पू लाओ कश्ती का, एक ढप लगाऊं, लंबा सा चप्पू लाओ, ढप लगाऊं। दोस्तों सुन लो तुम कुछ मेरी दास्तां, एक दिन फिर नहीं होंगे दुनिया में हम। दोस्तों सुन लो तुम कुछ मेरी दास्तां, एक दिन फिर नहीं होंगे दुनिया में हम। खाके तन में नहीं है अगर दर्द दिल, कोई कीमत नहीं खाक है सिर्फ हम। खाके तन में नहीं है अगर दर्द दिल, कोई कीमत नहीं खाक है सिर्फ हम। जिसके दिल में नहीं है तेरा दर्द गम, होके इंसान नहीं जानवर से वो कम। दो जहां میں کوئی میری قیمت نہیں، ہاں اگر آپ کی ہو نگاہ کرم، دو جہاں میں کوئی میری قیمت نہیں، ہاں اگر آپ کی ہو نگاہ کرم، تو بس اہل دل سے ملا درد دل، درد دل سیکھنا ہے اگر دوستو، ساتھ میرے رہو پھر سکھائیں گے ہم، درد دل سیکھنا ہے اگر دوستو، ساتھ میرے رہو پھر سکھائیں گے ہم، جس کے دل میں نہیں ہے تیرا درد و غم، ہو کے انسان نہیں جانور سے وہ کم، سارے عرض و سما اور شمس و قمر دیکھ کر پا گئے اپنے خالق کو، سارے عرض و سما اور شمس و قمر دیکھ کر پا گئے اپنے خالق کو ہم، دل کے ملنے کی ہے بات کچھ اور ہی، ساتھ رہتے ہیں گو ایک موتن سے ہم، دل کے ملنے کی ہے بات کچھ اور ہی، ساتھ رہتے ہیں گو ایک موتن سے ہم، جس کے دل میں نہیں ہے تیرا درد و غم، ہو کے انسان نہیں جانور سے وہ کم،
آج کل تو جانوروں کی بھی بڑی سیکھ آئی ہے نا، مگر انسان کی قیمت اور بڑی ہے، انسان کی قیمت ساری کائنات، اگر دل بنا ہوا ہو انسان، ایک انسان کا دل بنا ہوا ہو وہ ساری کائنات سے بڑھ کر دولت و سبحان سے، سلطنتیں اس کے آگے ہیج ہیں اس دل کے آگے، کہیں کونوں مقام ہے جو نہ رکھی جا سکی، اے دل غضب دیکھا وہ چنگاری میری مٹی میں شامل، کہ اللہ کی محبت کی چنگاری کل قیامت کے دن پتہ چلے گا کہ یہ کیا ہے، اس لیے دوستو آج اللہ کی محبت کا دل بنا لو، آج بنا لو ورنہ حسرت ہوں گے، افسوس ہوگا،
سختیاں شیخ کی ہیں بنا کے لیے، مت سمجھ اس کو ہر کس سے سم، سختیاں شیخ کی ہیں فنا کے لیے، مت سمجھ اس کو ہر ستم، اختر بے نوا کی صدائیں سنو، اپنے مالک کو راضی کریں اختری بے نوا کی صدائیں سنو، اپنے مالک کو راضی کریں خوب ہم، جس کے دل میں نہیں ہے تیرا درد و غم، ہو گے انسان نہیں جانور سے وہ کم،
اللہ تعالیٰ ہم سب کو اپنی
قیمت سمجھنے کی توفیق دیں، یہ زندگی کی قدر نصیب فرمائے، ایک اس لمحے کی قدر نصیب فرمائے، اور اللہ تعالیٰ ہم سب کو پاکیزہ نورانی اور اپنی 100% اطاعت والی اور 100% گناہوں سے اجتناب والی زندگی عطا فرمائے. نورانی زندگی میں کتنا لطف ہے، نور والی زندگی، پاکیزہ زندگی جس میں شیطان کا نفس کا کچھ بھی عمل دخل نہ ہو، پاک صاف زندگی، اللہ کے مقبولین کی زندگی، انعام یافتہ زندگی اللہ ہم سب کو عطا فرمائے. جیسا آپ لوگ جانتے ہیں 10 دن یہ جو ہیں بڑے مبارک دن، برکت والے دن ہیں، اور کتابوں میں آیا ہے، روایات میں ہے کہ یہ اس کا جن کا روزہ رکھنا کوئی فرض واجب تو نہیں ہے، لیکن روزہ رکھنا بڑا اجر و ثواب ہے. ہر روز کا روزہ رکھنا ایک سال روزے کا ثواب ہے، اور عرفے کا روزہ رکھنا ایک سال پچھلے اور ایک سال اگلے گناہوں کی معافی کا ذریعہ ہے. حضور صلی اللہ علیہ وسلم نے فرمایا، میں امید کرتا ہوں کہ جو یہ روزہ رکھے گا اس کے ایک سال پہلے اور ایک سال بعد کے گناہ معاف ہو جائیں گے. اور ان راتوں میں عبادت کرنا شب قدر کی عبادت کے برابر ہے. شب قدر تو رمضان شریف میں ایک مرتب آتی ہے اور ہمیں معلوم بھی نہیں کہ کون سی ہے، لیکن یہ ہر رات میں عبادت کرنا شب قدر کے برابر ہے عبادت جیسے. تو ان راتوں کی ہم قدر کریں. ہمت زیادہ نہیں ہے، کام والے لوگ ہیں، اتنا کام کرو کہ بھائی کم سے کم اس 10 دن میں نگاہ کی بالکل 100% عبادت کا وعدہ کرو کہ ہم ایک نگاہ بھی خراب نہیں کریں، چاہے موبائل ہو چاہے کچھ بھی ہو، لاکھ تقاضا ہو ہم نے نگاہ کو نہیں اٹھائیں گے، اور زبان کی عبادت اور دل کی عبادت. 10 دن تو ہم اس طرح گزار لیں، روزہ بھی چاہے اگر ہمت نہیں ہے تو نہ رکھو، کوئی گناہ نہیں ہے، لیکن ڈبلو تو اچھا ہے. اور جس پر قربانی واجب ہو وہ دل سے قربانی کرے، خالص نیت سے قربانی کرے، گوشت کی نیت سے نہ کرے. اور اتنی بڑی بات ہے، آج ہمارے حضرت کے پوتے مولانا اشاق صاحب فرمائے تھے کہ جب قربانی کرتے ہیں تو اس کے بعد کیا دعا کرتے ہیں، اللہم تقبل منی کما تقبلت من نبیک محمد صلی اللہ علیہ وسلم وخلیلک ابراہیم علیہ السلام، کہ اللہ آپ میری اس قربانی کو قبول فرمائیے جیسا کہ آپ نے قبول فرمایا نبی پاک صلی اللہ علیہ وسلم کی قربانی کو اور حضرت ابراہیم علیہ السلام کی قربانی کو. یہ بات میں پہلے بتا چکا ہوں، لیکن اس آیت سے، اس روایت سے ثابت ہے کہ قرآن پاک یعنی اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو اپنے بیٹے پر چھری چلانے کا حکم دیا. آپ سوچو کہ کہاں اپنے بیٹے پر چھری چلانا اور کہاں چند ٹکوں کا بکرا لا کے یا گائے لا کے اس پہ چھری پھیر دینا، اس میں ہماری کیا قربانی ہے جو ان کی قربانی ہے. لیکن دعا کیا سکھائی ہے اللہ اکبر، کہ اللہ اس جیسا قبول فرمائے. یعنی درجہ تو ہمارا وہ نہیں ہوگا قربانی کا، لیکن اجر و ثواب اتنا ملے، اتنی بڑی بات ہے. جس کو ہمت ہو، اگر صاحب نصاب نہ بھی ہو، کیونکہ اب تو نصاب بہت بڑھ گیا ہے، لاکھوں میں ہو گیا ہے، 4.5-5 لاکھ، تو آدمی کے پاس 1-2 لاکھ ہو تو 20-25 ہزار کی بھی قربانی ہو جاتی ہے آج کل، وقت قربانی بھی ہو جاتی ہے، گوشت والی بھی ہو جاتی ہے، بڑا جانور سنا ہے کہ ابھی کم دام میں ہے. ہمت کر کے جس کو نصاب میں نہیں بھی ہے وہ بھی قربانی کرے، بڑی افضل بات ہے. اور جس سے ہو سکے اس کو اللہ نے وسعت کی ہو تو حضور نبی کریم صلی اللہ علیہ وسلم کے نام پر بھی ایک قربانی کرے. یا اللہ اس کا ثواب ہمارے حبیب اللہ محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ فرما دیجیے، تو آپ صلی اللہ علیہ وسلم کتنا خوش ہوں گے. اب اس کے بارے میں ایک محدثین نے مفسرین نے فرمایا ہے کہ آپ صلی اللہ علیہ وسلم کی عادت شریفہ تھی کہ جب آپ کو کوئی ہدیہ دیتا تو آپ اس سے بڑھا دیا، اس کو عنایت فرما دیا. تو فرما رہے تھے کہ بھائی دیکھو، یہاں سے ہم ہدیہ کرتے ہیں قربانی، معلوم نہیں وہاں سے کیا کتنا بڑا ہدیہ آ جائے گا. لیکن میں یہ عرض کرتا ہوں کہ ہم ہدیے کی غرض بھی نہ کریں، ہم صرف اور صرف حضور صلی اللہ علیہ وسلم کی محبت میں یہ قربانی کریں. وہ تو جو معاملہ کرنا ہوتا ہے وہ تو سرکار ہے، وہ تو وہاں سے جو آئے گا وہ آئے گا، ہماری نیت پہ کوئی ضروری نہیں ہے. ہم نیت نہیں کرتے، ہم کہتے ہیں اللہ آپ کے رسول کی محبت میں یہ قربانی ہم کریں. پھر جس کو وسعت ہو وہ یہ کرے، جس کو وسعت نہیں ہے وہ نیت تو کرے کہ اللہ آپ مجھے وسعت دیں گے تو ضرور میں یہ کام کروں گا. نیت سے بھی کچھ نہ کچھ ملے گا، بشرطے کہ نیت صادق ہو، اور بہت کچھ ملے گا انشاءاللہ. جس کے پاس نہ ہو وہ نیت کر لے، کہ اللہ آپ مجھے وسعت دیں گے تو میں ضرور یہ کام کروں گا, آپ کے نبی کے نام پہ بھی کروں گا, حضرت ابراہیم علیہ السلام کے نام پہ بھی کروں گا, آدم علیہ السلام کے نام پہ بھی کروں گا, اور فلاں فلاں صحابی کے نام پہ بھی کروں گا, اور معاذ المومنین کے نام پہ بھی کروں گا. ہمارے والا رحم اللہ کیا دامت برکاتوں کیا اور رحم اللہ تعالیٰ کیا بھی یہ سینکڑوں نہیں کہہ سکتا, درجنوں قربانیاں ہوتی ہیں, اور وہ سب معاذ المومنین کے نام پہ, یہ نبی نئی پاک صلی اللہ علیہ وسلم کے نام پہ, یہ حضرت ابراہیم خلیل اللہ علیہ السلام کے نام پہ. تو جس سے ہو سکے اپنے بزرگوں کے نام سے, اپنے والدین کے لیے نام سے مطلب اللہ, قربانی تو اللہ کے نام کی ہے لیکن ثواب ان کو پہنچا نام سے ہی مطلب ہے کہ ان کے لیے, والدین کے لیے, چاہے وہ زندہ ہوں چاہے وہ انتقال کر گئے ہوں, زندہ کو بھی ایصال ثواب کیا جا سکتا ہے, اور اپنے بچائن کے لیے جس سے جس کو وسعت ہو, اور نہیں تو نیت کر لیں گے ہم اللہ ہمیں وسعت دیں گے, ہم ضرور یہ کام کریں گے ان شاء اللہ. جس سے بھی میں نے بھی نیت کی ہے کہ اللہ مجھے وسعت دے تو ہر سال ایک حج اور دو عمرے کی میں نے پکی نیت کر رکھی, اللہ مجھے وسعت دے تو میں ضرور دوسرے کام میں لگانے کے بجائے ان شاء اللہ یہ کام کروں گا. نیت کر لو, اللہ ہم سب کو قبول فرمائے. ٹھیک ہے نا مولانا, کوئی ایسی بات تو نہیں ہے نا, کیا ہاں ہر نیک عمل کا فائدہ ہوتا ہے, کرنے والے کو لازمی ملتا ہے, کرنے والے کو اللہ تعالیٰ کیا تو بڑی دین ہے بھائی. آپ نے جو نیک عمل کیا آپ کو تو ثواب سے آپ محروم ہوں گے نہیں, اس کو بھی ملے گا آپ کو بھی ملے گا ان شاء اللہ, بالکل ملے گا. یہاں تک کہ آیا ہے حدیث شریف میں کہ یہ خازن وغیرہ ہوتے ہیں نا مدرسے کے, خازن خزانچی اور مطبخ کا جو پکانے والا ہوتا ہے اس کو پکا کر, اس کا تو پیسہ نہیں لگ رہا, وہ پکا کے لوگوں کو دے رہا ہے, طلبا کھا رہے, اس کو ویسا ہی ثواب ملے گا جیسے کھانا کھلانے والے کو ملتا ہے. حدیث شریف میں آپ دیکھ لیجیے گا, مشکات شریف میں نے خود پڑھی ہے. اسی طرح خازن کو بھی وہی ثواب ملے گا, وزیر خزانہ ہے نا, اگر وہ ایماندار ہو, دیانتدار, امانتدار, تو اس کو وہی ثواب ملے گا جو اس کو, یعنی ایک آدمی اپنا خرچ کرتا ہے ویسے ہی ثواب اس کو بھی دیں گے. اللہ تعالیٰ کی یہاں بڑی بڑے, آج مجھے ہنسی آ رہی تھی, میں نے کہا اللہ نے عجیب کھیل بنایا آپ نے, ابھی الفاظ میں کہہ رہا ہوں, لوگ اپنے زبان پر نہ چڑھائیں یہ الفاظ, یہ بلبے میں نکل گیا میرے منہ سے, یہ وعدے میرے مولا دیتا بھی تو ہی ہے, اور اس میں سے مانگتا اللہ ذرا ڈھائی ڈھائی روپیہ دینا, ہم اس میں بھی بکل کرتے ہیں, دیا بھی تم نے اور ہم سے تھوڑا سا لے کے پھر کہتے ہو ڈھائی دے دو, ہم تمہیں یہ دیں گے, ہم تمہیں محل دیں گے, ہم تمہیں گفٹ دیں گے, خود ہی دیتے ہیں, خود ہی تھوڑا سا لے لیتے ہیں اور بڑے بڑے انعامات دیتے ہیں. اب یہ طاقت کس نے دی ہے اور یہ انہیں کی توفیق کس نے دی ہے, اور نماز پڑھتے ہیں نماز پہ تمہیں یہ انعام دیں گے, توفیق بھی خود ہی دی, طاقت بھی خود ہی دی, جسم بھی خود ہی دیا, زندگی بھی خود ہی, کیا چیز ہے ہماری. ایک بزرگ رو رہے تھے کہ یا اللہ میں آپ کو آپ کی یاد میں رو رہا ہوں, آنسو جو ہے یہ بھی تو آپ ہی کے ہیں, میرا ہے کیا, کیسے عجیب شان ہے اللہ کی, یہ ذرا ذرا سی بات پہ اور خود ہی دیتے ہیں, خود ہی اس پہ انعامات دے رہے ہیں. اب بات دعا کے بعد بات کرنا, اللہ تعالیٰ معاف فرمائے. پیارے نبی صلی اللہ علیہ وسلم کی پیاری سنتوں میں بیمار کی بیماری علاج اور عیادت کی سنتوں میں ہے کہ بیمار کرسی کر کے جلد لوٹ آنا سنت ہے. میں پہلے ہی عرض کر چکا ہوں کہ بیمار کی عیادت کے لیے جائے تو ایسے آدمی کے پاس جائیں جس سے دل ملتا کھلتا ہو, یہ نہیں کہ وہاں صاحب بیمار ہیں چلو گئی لشکر لے کے وہاں چلتے, دل بھی ملتا ہو اس کو آپ کے آنے سے تسلی ہو خوشی ہو, تو یہ کرائی سے پتا ہوتا ہے کہ ہم اس سے ملیں گے جا کے تو خوش ہوگا, یہ نہیں کہ جا کے دبم گئے اس کے گھر میں بے وقت چلے گئے, اس کے آداب ہیں. مگر فرمائیں کہ بیمار پوچھی کر کے جلد لوٹ آنا سنت ہے, کہیں تمہارے زیادہ دیر تک بیٹھنے سے بیمار ملول اور رنجیدہ نہ ہو جائے. تنگ ہو جاتا ہے انسان, بیمار ہوتا ہے, گھبرایا ہوا ہوتا ہے, تو گھر والوں کے کام میں خلل نہ پڑے یہ بھی ہو سکتا ہے, لیکن جب پتا ہو کہ بھائی ہمارے بیٹھنے سے اس کو تسلی ہے, خوشی ہے, بہت خوش ہوا ہے, اس کو اچھا اثر پڑے گا تو بیٹھ نہیں سکتا ہے, بیمار کی ہر طرح تسلی کرنا مسنون ہے. مثلاً اس سے یہ کہیں کہ انشاءاللہ تم بہت جلد اچھے ہو جاؤ گے, خدا تعالیٰ بڑی قدرت والے ہیں, کوئی ڈر یا خوف پیدا کرنے والی بات بیمار سے نہ کہیں. بوڑھے بوڑھیوں کا یہ طریقہ ہوتا ہے, تمہیں کیا ہو گیا, بڑی پیلی ہو رہی ہو, ارے تمہیں تو لڑکھڑی پڑ رہی ہے. یہ ہم سمجھتے ہیں کہ ہم ہمدردی جتا رہے ہیں تو بڑا اس کے اوپر کوئی احسان کر رہے ہیں, آپ اس پہ ظلم کر رہے ہیں. بھائی کہو نہیں, ماشاء اللہ بھائی ٹھیک ہے, ہم طرح بول رہے ہیں, بات کر رہے ہیں, ان شاء اللہ ٹھیک ہو جاؤ گے, کوئی مسئلہ نہیں ہے, آج کل بڑے اچھے علاج دریافت ہوئے ہیں, ہو جائے گی ٹھیک. تسلی کی بات کریں, ڈر خوف پیدا کرنے والے, یہ تمہیں کیا ہو گیا, تمہارا تو رنگ ٹھیکا پڑ رہا ہے, تمہارا تو یہ ہو رہا ہے, یہ نہیں, یہ سنت کے خلاف ہے اور یہ بیمار کے ساتھ ظلم ہے. اللہ تعالیٰ عمل کی توفیق نصیب فرمائے. واخر دعوانا الحمدللہ رب العالمین, صلی اللہ علیہ وسلم.